अल्लाह से मुहब्बत थी लेकिन रास्ता नहीं जानता। तो बेचारा जब बकरियां चराता चराता जंगल में, तो अल्लाह से बातें करता रहता था, क्योंकि मजदूर ऐसे ही उनके चलते फिरते बातें करते रहते। तो वो बातें कर रहा था, कहते लगा है अल्लाह अगर आप मुझे मिल जाते तो मैं आपके सर में तेल लगाता, आपके बालों में गंदगी करता, आपके पाँव दबाता, अपनी बकरियों का दूध निकालकर मैं आपको खिलाता। अगर से मूसा अलैहिस्सलाम आते गुजर रहे थे, मूसा अलैहिस्सलाम ने सुन लिया, फरमाया ये तू क्या कुफर कर रहा है, अल्लाह ताला के दिन से पाक है, तू क्या अल्लाह को सर दबाएगा। तो वो बेचारा मंसूब था डर गया, हाकिया जंगल के अंदर उसी वक्त अभी नाजिल हुई, मूसा जाओ जाकर के उसको ढूंढ करके ला, उस चरवाहे को ढूंढ करके ला जिससे भेजा जा रहा है, हजरत मूसा अलैहिस्सलाम को भेजा जा रहा है नबी को, एक चरवाहे के पीछे। हजरत मूसा अलैहिस्सलाम गए उसको लेकर के आए, फिर दादा ने फरमाए वाक़े बयान करने के बाद फरमाए कि अगर वो चरवाहा आरिफ होता तो अल्लाह का सर दबाने की वो फरमाइश न करता, बल्कि मूसा अलैहिस्सलाम का सर दबा कर समझता मैं अल्लाह की बात करे। हमारे दूध की जरूरत है, न हमारे कंगी की जरूरत है, न हमारे देश की जरूरत है, न हमारे खिदमत की जरूरत है। दादा उसको रंगू वाला ना, उसको तो ऊँग भी नहीं आती, वो तो ऐसा ऐसी दाद है। तो फिर अगर अल्लाह के रास्ते में इंसान इबादत करना चाहता है, खर्च करना चाहता है, किस पर खर्च करेगा अल्लाह वाले को, वो किसके ऊपर खर्च होगा, अल्लाह के ऊपर होगा, अल्लाह के ऊपर खर्च, उसकी मेहनत अल्लाह के ऊपर। इसीलिए अल्लाह वालों के पास इंसान किसलिए जाता है कि उनके दिल में जो नस्बत है, नस्बत में अल्लाह से जो मोती है, सिर्फ उस मोती को हासिल करने के लिए जाता है। एक इंसान सब्जी वाले के पास जाता है सब्जी लेने के लिए, फल वाले के पास जाता है फल लेने के लिए, गोश्त वाले के पास जाता है गोश्त लेने के लिए, अल्लाह वाले के पास जाता है दुनिया लेने के लिए। क्या हाल है, अल्लाह मिलेगा? ये अल्लाह वालों के पास जाता है फिर मेरी मुश्किल दूर हो जाए, तालीम लेकर के आ जाओ, तालीम से अल्लाह नहीं मिलेगा, जिससे अल्लाह को हासिल कर लिया वो सारी तावीजों से देने आते, वो सारी तावीजों से देने आते, क्योंकि जो अल्लाह के लिए आसमान होता है अल्लाह ताला सारी कायनात से उसको बेनियाज कर देते हैं, फिर वो तावीजात का मुताह नहीं करता, क्योंकि वो जानता है कि अब एक इंसान आमिल है और एक इंसान काबिल है, एक इंसान आमिल है अमल करता है और एक इंसान कामिल है अल्लाह ताला को पहचानता है। अगर गंगोला के किनारे के पास एक देहाती आया, उसने कहा हजरत मुझे बुखार है कोई ताबीज दे दी है, किससे? हजरत गंगोई से पिलाने का। हजरत ने फरमाया मियां मैं कोई आमिर तो हूँ ही नहीं, तुझे ताबीज दूँ, मैं तो आलिम हूँ, मेरा काबिल पढ़ना पढ़ाना, लिहाजा मेरे पास ताबीज नहीं है। उसने कहा हजरत ऐसे तो नबी नहीं छोड़ने वाला, वो देहाती सीधे साधे से पीछे रहते हैं, उसने कहा हजरत छोड़ने वाला तो मैं भी नहीं, जब तक ताबीज नहीं देंगे तो मैं जाऊँगा भी नहीं आना। अगर उसने लिख के ताबीज दे दिया, दो तीन दिन के बाद वो आया, उसने कहा हजरत आप तो कहते थे मेरे पास कोई तालीफ नहीं है और आपके तालीफ से मुझे शिफा हो गई, मेरा बुखार उतर गया, खत्म हो गया। हजरत ने समय लाल मेरे तालीम दिया, तालीम दिया और ठीक कहा जा तेरा काम हो गया, पूछ ले। तो जो तलबा बैठे थे पढ़ने के लिए उन्होंने पूछा हजरत के गुरु से कि हजरत आप तो कह रहे थे मेरे पास तालीफ नहीं है, फिर आपने इनको क्या लिख करके दिया कि इसको शिफा हो गई? पर मेरा तालीफ निकाला काजी को, उसने क्या लिखा कि या अल्लाह मैं जानता नहीं और ये मानता नहीं, लिहाजा इसको तू ही शिफा दे दे, इतना लिख करके दे दिया अल्लाह शिफा दे दी। क्यों? उसके अंदर उनके अपना मकसूद नहीं था कि अल्लाह मैं अगर दर कर दूंगा तो शिफा होगी, या अल्लाह शिफा तो दे रहा हमने, शिफा के लिए अपना माता ने कहा कि अल्लाह मैं जानता नहीं हूँ और ये मानता नहीं हूँ, लिहाजा तू ही शिफा दे दे, अल्लाह ताला ने शिफा दे। अल्लाह मैंने कोई तालीम नहीं दिया, अल्लाह वाले अगर सिर्फ एक नजर पड़ जाए तो इंसान की एक दुनिया बदल जाती है। क्या मस्जिदाने की नजर एक कुत्ते के ऊपर पड़ी थी, अगर तकी बिल्कुल फरमाया कि वो कुत्ता जहाँ जाता था सारे कुत्ते उसके सामने अदब से बैठते, فرمایا آج ان کی نگاہوں سے جاننا بھی دور نہیں. ان کی نگاہوں سے انسان کیسے محروم رہے گا؟ جن کی نگاہوں سے جانور بھی دور نہیں, ایک نظر پڑ گئی تو کیا حال ہوا کہ تمام کتوں کا پیر بن گیا. اصحاب صحت کا کتا نیک لوگوں کے ساتھ تھا, اللہ تعالیٰ نے اس کا ذکر اپنے کلام پاک کے اندر کیا, اپنے کلام پاک کے اندر کیا. دنیا کے اندر تین جانور ایسے ہیں جو جنت کے اندر جائیں گے, اس کے علاوہ جتنے بھی انسان ہیں ایک کا حساب و کتاب ہوگا, جانوروں کا بھی حساب و کتاب ہوگا. اگر کسی جانور نے کسی جانور کو مار دیا اور اس کا سینگ ٹوٹ گیا یا اس کو تکلیف پہنچے تو اللہ تعالیٰ قیامت کے دن اس کا حساب و کتاب کر کے پھر ان کو اللہ تعالیٰ بنا کر دیں گے. لیکن تین جانور ایسے ہیں جو جنت کے اندر جائیں گے, ایک آپ صلی اللہ علیہ وسلم کی حکم, دوسرا حضرت صالح علیہ السلام کی حکم, تیسرا اصحاب صحت کا کتا جو نجی سے آئے تھا. لیکن ایک لوگوں کی سمجھ کی بدکر سے اللہ نے تو وہ درجہ عطا فرمایا کہ اس کا ذکر قرآن کریم میں کیا اور فرمایا یہ جنت کے اندر جانے والے کتوں میں, کتا ہو کر کے جنت میں جا رہا ہے. انسان ہوگا تو کیا ہوگا اس کا حال, انسان ہو تو کیا حال ہوگا؟
جب انسان اللہ تعالیٰ کے تمام معاملات کے اوپر
किसी एक मामले के अंदर नहीं, हर मामले में अपना मामला अल्लाह के ऊपर छोड़ दो कि अल्लाह मेरा ये मामला है। मांगे जरूर, दादा ने कहा मांगो बिरयानी, लेकिन खाने तनाव करो किसी रोटी के ऊपर। मांगो अल्लाह से, मांगो जितना मांग सकते हो, क्योंकि अल्लाह ताला देने वाला है, उसी से मिलेगा जो भी मिलेगा। लेकिन फरमाया फिर उस मांगने के बाद उम्मीद बदल को कभी तक मिला नहीं, वरना उसके बाद जो मिल जाए उसी के ऊपर राजी रहो कि अल्लाह तुझे मेरे लिए यही लिखा था, अगर आप इसके अंदर खुश हैं तो मैं भी आज आप और खुश हूँ। क्योंकि ये दुनिया दोस्तों कितनी है, दुनिया के अंदर कोई तामीन ऐसा नहीं है जो इंसान के तनाव गम और हम दूर कर दे। लोग आते हैं कहते हैं मालूम है ऐसा तालीम दीजिए कि कोई मुश्किल बात ही ना रहे। अगर दुनिया के अंदर मुश्किल ना रहे तो दुनिया दुनिया ना रहे, जन्नत बन जाए। दुनिया को दुनिया कहाँ इसलिए जाता है कि एक मुसीबत खत्म होगी दूसरी आ जाती है। बुखार उतरता है तो नजला शुरू हो जाता है, नजला खत्म होता है तो खांसी आना शुरू हो जाती है, खांसी खत्म होती है तो सर में दर्द होना शुरू हो जाता है। इंसान सोचता है अल्लाह ये क्या मसला है, सारी बीमारियां मुझ पर आ जाएगी। अल्लाह ताला उसके दर्जात की बुलंदी के लिए, बादशाह दर्जात की बुलंदी के लिए आती है, बादशाह उसकी गुनाहों की माफी के लिए आता है। मुसीबत आई उसके ऊपर सब्र किया, उसने सब्र किया, अल्लाह ताला उसके गुनाहों को माफ करना देते, चलो उसके गुनाह इस तरह गुनाहों को माफ करने के लिए मुसीबत आती है। लेकिन इंसान क्या है, जल्दी परेशान हो जाता है, थोड़ी सी मुसीबत आई फौरन भाग दौड़ करने लगता है, यार ये मुश्किल है किस तरह हल होगी, ये मुश्किल है इसका इलाज क्या होगा। नहीं, मुसीबत आ जाए पहले अल्लाह ताला के सामने फरियाद करते हैं। सरकार सल्लल्लाहु अलैहि वसल्लम के बारे में आता है कि आपके चप्पल का अगर पीछा भी टूट जाता तो अल्लाह के नबी अलैहिस्सलातु वस्सलाम पहले अल्लाह ताला से दुआ करते फिर पीछा छुटाते। आज हमने अल्लाह को पुकारना छोड़ दिया, जब कोई मुझे पुकारता है मैं जरूर की जरूर उसका जवाब देता हूँ। एक बच्चा महल के बच्चों से पिटता है तो क्या करता है, अम्मा अम्मा पुकारने लगता है, घर से उसको मालूम है कि मेरी माँ यहाँ नहीं पहुँच सकती, दूर है बहुत माँ से, लेकिन माँ माँ पुकारने से अम्मा पुकारने से कहता है मेरी दिल को ऐसी तसल्ली मिलती है, मार खाने के बाद फिर भी अम्मा अम्मा करता रहता है। तो फरमाया अल्लाह ताला ने कि मेरे बंदे भी ऐसे हैं कि जब उन पर मुसीबत आती है तो अल्लाह अल्लाह करने लगते हैं, अल्लाह के नाम से उनको तस्कीन मिलती है। हजरत अय्यूब अलैहिस्सलाम जब बीमार हुए और बीमारी भी कैसी थी, जिससे उनके अंदर कीड़े पड़ गए, हजरत अय्यूब अलैहिस्सलाम नबी हैं, नबी होकर आजमाई देखिए अल्लाह की तरफ से क्या आ रही है, जिससे उनके कीड़े पड़ गए। फरमाया कि इतनी मोहब्बत उन कीड़ों की अल्लाह ने डाली थी कि अगर कोई कीड़ा निकल कर भागने लगता तो मयूर अलैहिस्सलाम उसको उठाकर फिर वापस रख लेते। जब सही हो गए तो किसी ने पूछा कि अय्यूब हालत बीमारी में ज्यादा अच्छे थे या हालत सेहत में ज्यादा अच्छे हैं। फरमाया हालत बीमारी में एक नेमत हासिल थी जो अब नहीं है। पूछा वो नेमत क्या थी, फरमाया सुबह अल्लाह ताला पूछते थे अय्यूब तेरा क्या हाल है, उसकी लज्जत शाम तक रहती थी, और शाम को अल्लाह ताला पूछते थे कि अय्यूब तेरा क्या हाल है, उसकी लज्जत सुबह तक रहती थी। क्योंकि मालिक कलाम करता है अल्लाह ताला, इंसान एक महबूब से बात करने जाता है तो एक मिनट की बात होती है, पांच मिनट तक बात करता रहता है, किस लिए कहता है मुझे मजा आ रहा है। हजरत मूसा अलैहिस्सलाम से जब अल्लाह ताला हम कलाम हुए पूछा उमर से जब यकीन कया मूसा है मूसा तेरे हाथ में क्या है, तो सिर्फ क्या पूछा गया था है मूसा तेरे हाथ में क्या है, तो उसका जवाब ये था काल हिया अफा या अल्लाह ये मेरा मेरी शरीर है मेरा अफा है, बस जवाब शामिल हो गया। लेकिन दादा ने फरमाया कि तफाना तुम्हें बस था कि कुछ देर और पक्के ली जाए जितनी हो, तो फरमाया तवक्कल अलैहा व अहुशुहा अला गनमी व लिय फीहा मआरिक उखरा, या अल्लाह मैं इसे टेक के लगाता हूँ अपनी बकरियों के लिए, पत्ते भी इसे तोड़ता हूँ और बहुत सारे काम लेता हूँ। फरमाया देखो आकर का तकाजा ये था, जहाजा मूसा अलैहिस्सलाम उसी का इस्तेमाल करते थे, माना की आकार या अल्लाह ये मेरी राखी है, लेकिन मोहब्बत का तकाजा जहाँ मोहब्बत होती है वहाँ अकल भी काम करती है। मोहब्बत जब आ जाती है तो फिर अकल काम नहीं करते, अकल का काम ये था कि कान ये आकार یہ جواب مکمل ہو گیا، لیکن اللہ تعالیٰ ہم کے نام ایک بندے سے لہٰذا رات کو اور بڑھایا فرمایا توکل علی کا، یا اللہ اس کو تو میں ٹیک بھی لگاتا ہوں، حالانکہ اللہ تعالیٰ نہیں جانتے کہ ان کا علی کا ٹیک لگا رہے ہیں، بولے بھائی اللہ تعالیٰ تو علی کو ہے، اللہ کو معلوم ہے موسیٰ علیہ السلام کے ہاتھ میں کیا ہے، لیکن اللہ نے فرمایا یہ دونوں طرف سے بدلی، اللہ کو بھی معلوم تھا کہ موسیٰ علیہ السلام کے ہاتھ میں کیا ہے، لیکن اللہ تعالیٰ نے پھر بھی سلام کرنے کے لیے موسیٰ علیہ السلام سے سلام کرنے کے لیے پھر بھی پوچھا اللہ نے، جیسے بات سفر چھوٹے بچے کھیلتے کھیلتے ہاتھ پیچھے کر لیتے ہیں، جیسے ابا ہاتھ میں کیا ہے، اب اس کو پتا ہے کہ پین سے کھیل رہا تھا پین کے پیچھے، کہتا ہے بیٹا مجھے تو نہیں پتا، تو بچہ کیا ہوتا ہے کہ ہاتھ سامنے کر کے کہتا ہے دیکھ ابا یہ پین، اب بچہ اپنی پین کے اندر یہ خوش ہو رہا ہوتا ہے کہ میرا علم آپ سے بڑھ گیا، لیکن بات کہتا ہے چلو بچہ تو خوش ہو گیا، تو یہ موسیٰ علیہ السلام نبی سے اللہ تعالیٰ عالم الغیب، اللہ جانتے ہیں موسیٰ علیہ السلام کے ہاتھ میں کیا ہے، لیکن اللہ تعالیٰ نے پھر بھی پوچھا والا پھر کبھی یہ نہیں کہا موسیٰ علیہ السلام تمہارے ہاتھ میں کیا ہے، تو موسیٰ علیہ السلام اتنا آپ کو موقع ملا بات کرنے کا، لیا گیا لمبی بات کر موبائل تھوڑی سا سے چارج ہو رہا، اللہ تعالیٰ کے یہاں موبائل کی ضرورت نہیں ہے، یہ موبائل تو آج اس دنیا کے اندر پیدا ہوا کہ نہ کوئی تار ہے نہ کوئی بٹن، پھر بھی انسان دنیا کے ایک کونے سے دوسرے کونے میں بات کر لیتا ہے، اور دنیا کے سائنسدان کیا آپ کو بچہ بچہ بھی اس بات پر یقین کر سکتا ہے کہ کوئی دنیا کی کسی بھی کونے میں ہو، دنیا میں بغیر فون کے بغیر تار کے انسان کا اس سے رابطہ ہو جاتا ہے، یہی معاملہ اللہ والوں کا ہے، بغیر تار کے وہ دنیا میں بیٹھے ہوتے ہیں اپنے معاملات کے اندر مشغول ہوتے ہیں، لیکن ان کا دن اللہ تعالیٰ کے ساتھ ہوتا ہے، ماشاء اللہ ماشاء اللہ، اسی کو خواجہ صاحب نے فرمایا تھا گو ہنسی بھی ہے لب پہ ہر دم، گو ہنسی بھی ہے لب پہ ہر دم اور آنچ بھی میری نم نہیں، گو ہنسی بھی ہے لب پہ ہر دم اور آنچ بھی میری نم نہیں، مگر جو دل رو رہا ہے پہ ہم اس کی کسی کو خبر نہیں، یہی حال ہمارا ہوتا ہے، یہی اللہ سے تعلق ہے کہ چاہے تجارت کے اندر ہو چاہے زراعت کے اندر ہو چاہے بازار کے اندر ہو چاہے کچھ بھی کر رہا ہو، اس کے دل کا تعلق اللہ تعالیٰ کے ساتھ قائم رہتا ہے، موبائل کس طرح چلتا ہے جیسے سیٹلائٹ کے ذریعے چلتا ہے، ہر وقت اس کا راستہ سیٹلائٹ سے رہتا ہے، تو جس طریقے سے موبائل سیٹلائٹ سے چل رہا ہے اسی طریقے سے اللہ والوں کا دل اللہ تعالیٰ کی طرف رہتا ہے، وہ ہر چیز کے اندر اب ان کی نظر اللہ کی طرف ہوتی ہے، یہ چیز کا حکم اللہ نے دیا اسی وقت اس حکم کو بجا جاتے ہیں، اور جس چیز سے اللہ تعالیٰ نے بچے کا حکم دے دیا اس چیز سے اسی وقت بچ جاتے ہیں، اللہ تعالیٰ خود رہنمائی فرماتے ہیں، حضرت کی مرمت حضرت خان نے رسول اللہ نے فرمایا اپنے نوائی کے اندر لکھا ہے کہ فرمایا کہ الحمدللہ الحمد للہ مجھ کو یہ چیز حاصل ہے کہ یہ کام مجھے یہ آواز آتی ہے دل کے اندر کہ اشرف علی یہ کام کر لو یہ کام مت کرو یہ کام کر لو یہ کام مت کرو، اس وجہ سے حاجی صاحب رحمۃ اللہ علیہ کی خدمت کی برکت ہے، فرمایا مقالہ نے مقام ادا فرمایا کہ دل میں آواز آ جاتی ہے کہ اشرف علی یہ کام کرو یہ مت کرو یہ کرو یہ مت کرو، پھر اللہ تعالیٰ راستہ خود دکھلاتے ہیں، اور جب اللہ تعالیٰ راستہ نکلا ہے پھر بندے کو دنیا میں کسی راستے کی کسی روشنی کی ضرورت نہیں
ہوتی،
اللہ تعالیٰ نے فرمایا اولیاء اللہ، دیکھو جو میرے دوست ہیں جو وہی ہیں میرے جن سے میں دوست جن کے غلامی کے ساتھ میں اپنی دوستی کا تاج رکھ دیتا ہوں، اللہ نے فرمایا الا ان اولیاء اللہ، اے لوگوں کان کھول کر کے سن لو کہ جو میرے ولی ہیں لا خوف علیہم ولا هم يحزنون، ان کے اوپر نہ کوئی خوف غالب ہوتا ہے اور نہ کوئی غم ان کے اوپر غالب ہوتا ہے، نہ کوئی خوف غالب ہوگا نہ کوئی غم غالب ہوگا ان کے اوپر، غم آئے گا ضرور ایسا نہیں ہے غم نہیں آئے گا، غم ضرور آئے گا، لیکن دادا نے فرمایا دیکھو جب سوئٹزرلینڈ والے جو کھڑی بناتے ہیں وہ کہتے ہیں اس کو ایک بالٹی پانی میں آپ ایک مہینہ چھوڑتے ہیں، ہماری کمپنی کی گارنٹی ہے کہ گھڑی کے اندر ایک قطرہ پانی بھی جائے گا، تو فرمایا جب سوئٹزرلینڈ گھڑی بنا سکتا ہے واٹر پروف، تو اللہ تعالیٰ اور یہ اللہ کے غم بھی بنا دیتے ہیں، دل غم روح سے ہوتا ہے، دل کے اندر ہم داخل نہیں ہوتا, اوپر بظاہر بہت کم ہوں گے, اتنے کم ہوں گے, اتنے کم ہوں گے کہ آدمی یہ سوچے گا کہ یار ان کا تو جینا بھی اتنی مشکل, لیکن ان کے دل میں جو لذت ہوگی اس لذت سے آشنا وہی ہو سکتا ہے کہ دل کے اندر آ جائے گی. جو ہم سے آشنا ہونا چاہتا ہے وہ ماں والوں کے پاس جا کر کے دیکھ کر کے دیکھ کیا حاصل ہوتا ہے, دیکھ کر کے حاصل نہیں ہوتا. یہ وہ علم ہے جس کے بارے میں علامہ سید سلمان رضی اللہ عنہ نے فرمایا کہ نبی علیہ السلام والسلام کے علوم دو قسم کے تھے, ایک علم نبوت تھا اور ایک نور نبوت تھا. فرمایا علم نبوت کتابوں کے اندر آ گیا, انسان پڑھ لیتا ہے وہ خالی شریف عالم بن جاتا. فرمایا دیکھیے نور نبوت اللہ والو ایک سینے سے دوسرے سینے میں منتقل ہوتا ہے. نبی علیہ السلام کے سینے سے صحابہ کے دل میں منتقل ہوا, صحابہ کے دل سے تابعین کے دل میں, تابعین سے سبع تابعین کے دل میں, اور وہ نور چلتا ہوا آج تک چلا آ رہا ہے. لیکن وہ نور کی ابتدا کہاں سے ہوئی؟ نبی علیہ السلام کی ابتدا ہوئی. جو عشق کی خاصیت, جو آپ کی خاصیت تو عشق کی خاصیت, جو آپ کی خاصیت تو عشق کی خاصیت, ایک خانہ پر خانہ ایک سینہ پر سینہ. آج گھروں سے ایک گھر میں آگ لگتی ہے اور گھر اور جل جاتے ہیں. جو آپ کی خاصیت ہے یہی عشق کی خاصیت ہے کہ دل کے اندر اگر عشق کی آگ لگ جائے تو پھر کیا ہوتا ہے, سو دلوں کے اندر اللہ تعالیٰ اپنی محبت کا چراغ روشن کروا دے. ایک اللہ کا ولی دنیا سے جاتا ہے, ایک ہزار کو ولی بنا کر کے جاتا ہے, ایک ہزار اس سے ولی بن جاتا ہے. لوگ کہتے ہیں کہ ارے اس زمانے کے اندر اللہ کے ولی کہاں ہیں؟ شیخ عبد القادر جیلانی, امام غزالی, یہ لوگ کہاں ہیں اس زمانے کے اندر؟ حضرت حکیم الامت حضرت ثانیہ جلالہ نے قسم کھائی, فرمایا اللہ کی قسم اس زمانے کے اندر بھی ہر اللہ کے ولی کی کرسی پر کوئی نہ کوئی ولی موجود ہے, صرف ہم پہچانتے نہیں ہیں, صرف ہم پہچانتے نہیں ہیں. اور فرمایا اس کی مثال, فرمایا اس کی مثال یہ ہے کہ تمہارے دلوں کے اندر اتنی طرف نہیں ہے کہ تم ان کو پہچان سکو. فرمایا جب تم بیمار ہوتے ہو تو کوئی شخص یہ نہیں کہتا کہ دہلی کے قبرستان سے اکیل تعلیم اٹھ کر آئے گا تو میں علاج کراؤں گا, ورنہ مجھے علاج ہی نہیں کرانا. اس زمانے میں تو کتنے ڈاکٹر اور حکیم ہیں, سب ٹوٹے ہیں, میں علاج کراؤں گا اکیل تعلیم سے جس کی دوا اصلی ہوتی تھی. کوئی کہتا ہے کہ شخص کہتے ہیں ارے میاں جو تمہارے محلے میں ڈاکٹر ہے جا کر اسی سے دوا لے لو, اسی سے تمہیں فائدہ ہو جائے گا. اس سے فائدہ نہیں ہوتا تو دوسرے حکیم کے پاس جاتا ہے, دوسرے سے نہیں ہوتا دوسرے کے پاس جاتا ہے. فرمایا اسی طریقے سے جس کو اللہ کی تلاش ہوتی ہے وہ اللہ والوں کو بھول دیتا ہے. اگر ایک سے دھوکہ کھاتا ہے دوسرے کے پاس چلا جاتا ہے, دوسرے سے دھوکہ کھاتا ہے تیسرے کے پاس چلا جاتا ہے. فرمایا اگر حضرت ماشاء اللہ تعالیٰ فرماتے تھے اگر صادق ہیں آپ اپنے اقرار محبت کے, اگر صادق ہیں آپ اپنے اقرار محبت میں طلب خود کر لیے جائیں گے دربار محبت میں, اگر صادق ہیں آپ اپنے اقرار محبت میں طلب خود کر لیے جائیں گے دربار محبت میں, تو میں سچے جس سے ماحول کے پاس چلے گا پھر اس کے بعد دیکھو وہاں کیا ہوگا. تو نے اس کو کیا کیا شوق اقرار عمل کیا سارے سال ہم کلارے مجھے اس پر حاصل ہوئی. حضرت کی مرمت سے پوچھا کہ حضرت جب انسان کو نسبت حاصل ہوتی ہے تو کیا اس کو معلوم ہو جاتا ہے؟ حضرت کی مرمت کا جواب سنیے. فرمایا کہ حضرت جب آپ بالغ ہوئے تھے تو کیا آپ کو اپنے دوستوں سے پوچھنا پڑا تھا کہ میں بالغ ہو گیا یا نہیں؟ یا آپ کو خود بہت معلوم ہو گیا تھا کہ میں بالغ ہو گیا؟ حضرت فرمایا حضرت خود معلوم ہوا تھا. فرمایا جس طرح جسمانی بلوغ کا علم انسان کو خود بہت ہو جاتا ہے, اسی طریقے سے جب روحانی بلوغ حاصل ہوتا ہے تو اس کو علم خود بہت ہو جاتا ہے. پھر اس کی جان اللہ والوں کی چال ہوتا ہے, پھر چلتا ہے وہ عباد الرحمن للذین یمشون علی الارض ہونا. اللہ تعالیٰ کیا فرماتے ہیں کہ میرے بندوں کی خاص بندوں کی نشانی کیا ہے کہ جب وہ یمشون علی الارض ہونا, جب وہ زمین پر چلتے ہیں تو ان کے کندھے پست ہوتے ہیں, کندھے جھکا کے چلتے ہیں. کیونکہ جب انسان کے سامنے کوئی طاقتور آ جائے کوئی بڑا آ جائے تو انسان کیا کرتا ہے؟ اپنے باپ کے سامنے, اپنے بزرگوں کے سامنے, اپنے اساتذہ کے سامنے क्या करता है, सर झुका लेता है, अपने कंधों को बंद कर लेता है। क्यों? उसके सामने सरदार है कि मेरा उस्ताद मुझे आते हुए देख रहा है, मेरा वालिद मुझे आते हुए देख रहा है। इसी तरीके से जिसको निस्बत आते हुए जाती है, वहां कदम पर सोचता है कि अल्लाह ताला मुझे देख रहा है। जो करता है तू चुपके जो करता है तू चुपके रहने जहां से कोई देखता है तुझे आत्मा से। अल्लाह ताला खुद ही क्रोध फरमा रहे हैं, अल्लाह क्या इंसान को मालूम नहीं कि अल्लाह उसको हर वक्त देख रहा है। जिस हालत में इंसान होता है हर हालत में अल्लाह ताला उसको देख रहे
हैं।
तो जिसको निस्बत हासिल हो जाती है, निस्बत क्या मतलब, उसको यकीन हासिल हो गया कि मैं जो कदम उठाता हूँ अल्लाह ताला की नजर मेरी नजर के ऊपर, लिहाजा जब वो चलता है तो उसकी चाल अलग होती है। जब निस्बत हासिल होती है तो फिर उसकी चाल अलग, ढाल अलग, हर चीज उसकी जुदा हो जाती है। हजरत शाह अब्दुल गनी साहब की लाले एक दफा दादा को कानपुर में इकट्ठे गए, वहां दिल्ली का टेप निकाला जाता था। तो हजरत शाह साहब ने बताया कि मंदिर यहाँ देखो, यहाँ दिल्ली को साफ किया जाता है, साफ करने के बाद उसके ऊपर एक मामूली सी झिल्ली दाखिल रह जाती है तेल निकलने के लिए, कि अगर सुई भी मारो तो तेल निकल आएगा। तो मैं देखो अच्छी मंदिर दिल्ली साफ हो गई, अब ये दिल्ली को गुलाब की सुरबत के अंदर रख देते हैं, रात भर वो गुलाब के साथ रहती है, सुबह उसको कोनों के अंदर डालकर दिल्ली का तेल निकाल देते हैं। तो माया अब दिल्ली का तेल नहीं निकला, अब ये होगा नहीं गुल निकला। तो मैं देखो गुलाब की सुरबत से इस दिल्ली के तेल का नाम बदल गया, काम बदल गया, दाम बदल गया। पहले दिल्ली का तेल 10 रुपए का, अब रोगा ने गुल हो गया 50 रुपए दाम हो गया। पहले रोगा ने जीत था, अब रोगा ने गुल हो गया, नाम बदल गया। तो फरमाया देखो नाम बदल गया, काम बदल गया और दाम बदल गया। फरमाया इसी तरीके से जो शख्स अल्लाह वालों के पास आता है और मुजाहिदा इख्तियार करता है, यहाँ तक के मुजाहिदा करते करते उसका दिल जख्मी हो जाता है, फिर उसके बाद अल्लाह ताला अपनी निस्बत अदा फरमा देते हैं। फरमाया फिर वही रहेगा जिसे वही रहेगा कि नहीं जिसे मैं आता होगा निस्बत के बाद जिससे मैं नया आता होगा, नहीं फिर नया मिलेगा ये भी नहीं। तो मैं उसी दिन को अल्लाह ताला उसका नाम बदल देते हैं, अब नाम बदल गया, काम बदल गया, दाम बदल
गया।
जब निस्बत आती हुई तो ख्वाजा साहब रहमतुल्लाह ने हजरत हकीम उल्मत को मुखातिब करके कहा, तूने मुझको क्या क्या शौक है ड्रामा कर दिया, पहले जा फिर जाने जा फिर जाने जाना कर दिया।
क्या मजा
है, क्यों निस्बत अल्लाह जब हासिल होती है, निस्बत किसी का नाम है, निस्बत किसी का नाम जो पूछते हैं निस्बत क्या चीज है। दादा ने फरमाया कि शेर के अंदर है, निस्बत किसी का नाम है, निस्बत किसी का नाम उनकी गली है आप निकल लेना पड़िए। अल्लाह ताला से दूर ना हो सके बस इसी का नाम निस्बत है। अगर गुनाह करके दूर हो गया तो फरमाया जब जिसको एक बार निस्बत हासिल हो जाती है वो कभी मुर्तद नहीं होता। एक बार अल्लाह ताला जिसको अपना बना लेते हैं उसको कभी अल्लाह ताला मर्दूद नहीं करते कि अपने से दूर फरमा दे। फरमाया गुनाह करेगा दूर हो जाएगा, लेकिन अल्लाह ताला अपनी रहमत से फिर उसको ढूंढ करके ले आएंगे। अरे तू कहाँ चला गया था, वापस आ गया। क्योंकि जिसको अल्लाह ताला को मकबूल बनाना होता है अल्लाह ताला के इल्म में होता है कि ये मुस्तकबिल में मेरे साथ नाफरमानी बगावत नहीं करेगा, उसी को मकबूल बनाते हैं। फरमाया दुनिया में इंसान जब दोस्त बनाता है तो कितनी जांच पड़ताल करता है, कहीं ऐसा ना हो मुझे ये दोस्ती में धोखा दे दे। वरना क्योंकि इंसान क्या है, आजिज है, उसको उसका मुस्तकबिल मालूम नहीं कि कब दोस्त धोखा दे देगा। लेकिन अल्लाह ताला को हाल भी मालूम, माजी भी मालूम और मुस्तकबिल का भी है। इसलिए अल्लाह ताला जिसको अपनी मोहब्बत और निस्बत एक दफा अदा फरमा देते हैं तो माया फिर दोबारा कभी उससे वो निस्बत वापस नहीं की जाएगी। क्योंकि अल्लाह ताला माजी हाल और इस्तकबाल तीनों जमानों को जानने वाले, जो मजबूत होना जिसके लिए लिखा होता है फरमा, इसीलिए जैसा अल्लाह के यहाँ मकबूल नहीं था इसीलिए मकबूल हुआ। अल्लाह के यहाँ शैतान पहले ही से मकबूल नहीं था इसीलिए मजबूत हुआ। लिहाजा जिसको मजबूत होना होता है अल्लाह ताला कभी उसको मकबूल नहीं बनाते, और जिसको मकबूल बनाते हैं उसको कभी अल्लाह ताला मजबूत नहीं होने देते। फरमाया जो बंदे रोते हैं अल्लाह को याद करके, फरमाया दादा जी के ये आंसू अल्लाह के पास जाकर जमा हो जाते हैं। जब बंदे में कोई गुनाह हो गया, एक बंदा है रात को उठा 4 बजे उठ करके को अचानक अल्लाह ताला ने नमाज नमाज की तौफीक दे दी, खड़ा हो गया। अब अल्लाह को याद करके तन्हाई के अंदर होगा, रोते रोते उसके आंसू निकल आए। दादा ने फरमाया वो आंसू मामूली आंसू नहीं है, वो अल्लाह के जानकर की जवाब हो जाते हैं। फिर जब बंदा कभी नफ से मखलूक होकर गुनाह करके अल्लाह से दूर हो जाता है तो अल्लाह ताला उन्हीं आंसुओं की याद रखते हुए अपनी रहमत से उसको खुद कर ले आते हैं, फरिश्तों को खुद देते हैं, जाओ उसको पकड़ कर के बाहर चले जाओ। फिर अल्लाह ताला उसको तौफीक से तौबा अता करते हैं, फिर वो तौबा करता है, बादशाह हो जाता है, फिर अल्लाह के रास्ते में लग जाता है।
माशा
लेकिन अल्लाह ताला उसको मंजूर नहीं, इसीलिए अल्लाह की मुलम्मत से क्या फरमाया, फरमाया जो लोग अल्लाह वालों के पास आते जाते हैं अगर वो कामिल ना हुए, कामिली में नजर ही जो कायदी में सयामत के लिए जरूर उठाए जाएंगे, यानी अल्लाह ताला तौबी से तौबा अता करेगा उनको और तौबी से तौबा देकर फिर उठाएगा अपने पास। और जब तौफीक से तौबा मिल गई अल्लाह क्या फरमाते हैं, जो तौबा करता है मैं उससे मोहब्बत करता हूँ। आज लोग क्या कहते हैं मौलाना हमें तौबा करते हुए शर्म आती है, हमें शर्म आती है कि अल्लाह ताला से किस तरह माफी मांगी, हया आती है, ये हया नहीं है। गुनाह किया अल्लाह ने फरमाया कि जब गुनाह करता है उसको हया नहीं आई और आज माफी मांगते वो हया आ रही है। गालिब के पास क्या कहा था, काबा के सूर से जाओगे गालिब शर्त तुमको मदद नहीं आती। हजरत माशा मोहम्मद हजरत रहमतुल्लाह इलाहाबाद के बहुत बड़े बुजुर्ग गुजरे, यानी इतनी मोहब्बत की हजरत के अंदर, इतनी मोहब्बत की कि दादा ने फरमाया कि जब हजरत के पास जो लोग अल्लाह का नाम लेके आते थे, जब वो लोग चले जाते थे तो हजरत को प्यारियां देख करके रोते थे कि जो बंदे अल्लाह का नाम सीखने आए थे वो इन्हें प्यारी प्यारियों में छाए थे। जिसके अंदर अल्लाह ताला की दात आ जाती है फिर वो मिसाल फिर उसके दिल में मोहब्बत होती है। इतनी मोहब्बत थी, इतनी मोहब्बत थी कि एक दफा दादा तशरीफ ले गए हजरत शाह साहब के पास हिंदुस्तान, दादा तकरीबन तीन चार घंटे हजरत माशाल्लाह के पास बैठे। जब दादा वापस अपनी जगह आए तो कुछ देर के बाद हजरत मौलाना शाह मोहम्मद अहमद चिल्लाए वहाँ साइकिल रक्षे बहुत चलते हैं, हजरत रक्षे में बैठकर खुद पहुंच गया। जब दादा ने देखा वो दादा ने फरमाया कि हजरत आपने मुझे ही बुला दिया होता, आपने क्यों तकलीफ की यहाँ आने की। तो फरमाया हजरत माशा मोहम्मद ने फरमाया मैं आया नहीं लाया गया हूँ, मैं आया नहीं लाया गया हूँ, मोहब्बत दे के तड़पाया गया हूँ, समझता अल्लाह कचरा रहे मोहब्बत नहीं समझा, मैं समझाया गया हूँ। ये और आजी हजरत की तो खैर जो हालात जो दादा जी से सुने सारे हालात की अजीब हालत के अंदर, यानी जिंदगी के अंदर हजरत को नस्बत का इतना बलवा था कि कभी हजरत अगर खानकाह से बाहर चले जाते और जब वापस आते तो लोगों से पूछते थे खादमी चेहरे में मेरे कमरे की चाबी कहा, हजरत आपके कुत्ते की जेब में, कहा अरे जेब में तो नहीं है, कहा हजरत अच्छी तरह से जो देखे तो जब जेब उलटते तो जेब में से क्या निकलता था, कभी केले कभी पाते उसके अंदर चाबी दबी हुई होती। उनको ये नहीं था कि मेरे कपड़े साफ हो, क्योंकि जिसका दिल साफ हो जाता है तो वो कपड़े की फिक्र नहीं करता, जिसका बाकी पास हो गया उसको जाहिर की इतनी फिक्र नहीं होती है, जाहिर को जाहिर की फिक्र वो करता है जिसके बाकी साफ हो। लेकिन जाहिर की नफासत और इसकी ये नहीं है कि उसके पास गलाजत बन करके कहे मेरा बातिन तो पास नहीं, अगर बातिन पास होगा तो जाहिर की साफ होगा उसका, लेकिन उसकी तरफ इतनी ज्यादा तवज्जो नहीं होगी। हजरत का मिजाज अजीब ही मिजाज था हजरत का, कि हर वक्त अल्लाह ताला की याद में डूबे रहते थे। एक दफा नजवा गए हजरत नजवा हिंदुस्तान का मशहूर हजरत ने तमाम खलमाए नजर को जमा किया, तो खलमाए नजवा तुम बुरी नजर को तस्लीम करते हो कि अगर दरख को लग जाए तो सूख जाता है, आदमी को लगे तो मर जाता है, तो अल्लाह वालों की अच्छी नजर को क्यों तस्लीम नहीं करते, अल्लाह वालों की अच्छी नजर को क्यों तस्लीम नहीं करते कि अच्छी नजर से इंसान अच्छा हो जाता है, जब बुरी नजर से इंसान बीमार हो सकता है और मर सकता है तो अच्छी नजर से इंसान अच्छा भी हो सकता है। تو اللہ تعالیٰ نے فرمایا ان اولیاء اللہ جو لوگ اللہ کے ولی ہیں لا خوف علیہم ان کے اوپر کوئی خوف نہیں ہے کیونکہ خوف اس کو ہوتا ہے جو کسی بڑے سے بغاوت کر لیتا ہے اگر ملک کے اندر ہے اپنے حکیم سے بغاوت کرتا ہے چوری یا یہ بھی کرتا ہے تو کیا کرتا ہے جنگلوں میں پھرتا ہے کہتا ہے حاکم وقت کی بغاوت کی ہے سکون کا اللہ نے فرمایا جو مجھ سے بغاوت نہیں کرتا دوستی کرتا ہے لا خوف علیہم ان کے اوپر کوئی خوف نہیں ہوتا ولا هم يحزنون اللہ نے فرمایا نہ اس کے اوپر نہ خوف ہوگا نہ کوئی غم ہوگا اس کے اوپر اللہ کے جو میرا ہو جاتا ہے تو اللہ تعالیٰ اس کو دونوں جہان میں کامیابی عطا فرماتا نہ میں دیوانہ حوصلہ نہ مجھ کو روتا ہے دھیان حضرت امی دلالی کا شعر ہے نہ میں دیوانہ ہوں حسر نہ مجھ کو روتا ہے دھیان کوئی چنچے لیے جاتا ہے خود یہ کو دے پاس جب انسان کے دل پلٹنے والے ہوتے ہیں تو خود بخود اللہ تعالیٰ کی یاد اس کو آنے لگتی ہے خود بخود اس کو نماز میں مزہ آنے لگتا ہے خود بخود عبادت کے اندر اس کو مزہ آتا ہے خود بخود تلاوت میں اس کا دل لگنے لگتا ہے خود بخود ذکر کے اندر اس کو اللہ تعالیٰ توفیق عطا فرماتے ہیں جب ایام بھلے آتے ہیں ہاں ملنے کی وہ خود آپ ہی بتلاتے ہیں ایک انسان ہے تجارت کے اندر لگا ہوا ہے سارا دن تجارت کرتا ہے صبح سے شام تک ایک فیکٹری بنائی دوسری بنائی اس کو دیکھ کر لوگ کیا کہتے ہیں ارے یار کتنے اطمینان میں کتنی فیکٹریاں اس نے بنا لی کتنا امیر ہو گیا کاش ہم بھی اتنے امیر ہو جاتے ہیں دوستو جتنی دنیا کما لو جتنی دنیا کما لو اور دنیا کے جتنے گناہ ہیں سب کر دو پھر بھی انسان کا دل نہیں بھرے گا انسان کا دل نہیں بھرتا اسی لیے حدیث پاک میں آتا ہے کہ اگر انسان کو دو وادیاں سونے کی دے دی جائے پوری وادی سونے سے بھری ہوئی ہو اور اس سے پوچھا جائے کچھ اور ضرورت ہے تو کیا کہے گا ایک وادی اور مل جائے تو بس پھر میرے لیے کافی ہے لیکن نبی علیہ الصلوۃ والسلام فرمایا کہ تیسری وادی کے بعد کس کا پیٹ نہیں بھرے گا پیٹ بھرے گا قبر کی مٹی سے قبر کی مٹی سے بھرے گا ایک انسان بادشاہ ہے آپ سوچیں ایک انسان بادشاہ ہے وقت کا بادشاہ وہ مرتا ہے وہ بھی اسی مٹی میں جاتا ہے اور ایک انسان عام انسان ہے عام زندگی گزارتا ہے وہ بھی مرتا ہے وہ بھی اسی مٹی میں جاتا ہے اب کس چیز کا فرق اگر دو جنازے رکھے ایک بادشاہ کا جنازہ ہے اور ایک غریب آدمی کا جنازہ ہے بتاؤ جنازوں میں فرق ہوگا کوئی فرق نہیں بادشاہ اور غریب دونوں برابر ہیں معلوم ہوا امیر سے کچھ نہیں ہوتا دولت سے کچھ نہیں ہوتا اگر اس غریب کے دل میں اللہ کی محبت موجود ہے تو یہ جس کا یہ مرنے کے بعد بھی کہتے ہیں مرا ہوا آدمی بھی سوالات کا تو مرنے کے بعد بھی اللہ تعالیٰ اس کے احترام بننا حضرت بلال حبشی کیا تھے کالے تھے حبشا سے آئے تھے نہ رنگ کا لیکن کیا تھا ایمان کی دولت ایسی تھی کہ اگر چڑھنا تھا جو ہوا تھا رنگ کی زبان سے ایک دفعہ نکل گیا کہ اے بلال تم کالے ہو اے بلال تم کالے ہو اسی وقت حضرت اللہ رضی اللہ تعالیٰ عنہ کو خیال ہوا کہ میں نے حضرت بلال کے بارے میں زیادہ کیا اسی پر لیٹ گئے اور فرمایا اے بلال میرے سینے کو اپنے پاؤں سے روکو میں نے تمہیں کالا کہا کیسے یہ اللہ تعالیٰ نے رتبہ عطا فرمایا تھا حضرت بلال حبشی رضی اللہ تعالیٰ عنہ کوئی امیری نہیں تھی کوئی عمارت نہیں تھی کوئی روزہ نہیں تھا کوئی تجارت نہیں تھی بس کیا تھے آپ صلی اللہ علیہ وسلم کے گھر کے خادم تھے کیونکہ نبی علیہ الصلوۃ والسلام کا جتنا کتاب و کتاب تھا وہ حضرت بلال حبشی کے پاس ہوتا تھا وہ حضرت بلال حبشی رکھتے تھے جب نبی علیہ الصلوۃ والسلام کو قرض چاہیے ہوتا تھا تو فرماتے تھے اے بلال جاؤ کہیں سے میرے لیے قرض لے آؤ آج ہم لوگ سوچتے ہیں ہمارے پاس دولت کیوں نہیں ہے جب اللہ کا نبی سید الانبیاء ہو کر کے قرض لے کر کے زندگی گزار رہا ہے تو سوچو ہم تو امتی ہیں اگر اللہ تعالیٰ یہ دنیا کی کوئی قیمت ہوتی تو اللہ تعالیٰ سب سے پہلے اپنے نبی کو عطا فرماتے حضرت عمر رضی اللہ تعالیٰ عنہ حاضر ہوئے نبی علیہ السلام کی خدمت میں آپ صلی اللہ علیہ وسلم ایک چٹائی کے اوپر آرام فرما رہے تھے چٹائی بھی بہت تھی کھجور کی چٹائی جب آپ صلی اللہ علیہ وسلم نے دیکھا کہ حضرت عمر آ رہے ہیں تو آپ صلی اللہ علیہ وسلم اس پر بیٹھ گئے تو آپ صلی اللہ علیہ وسلم کی قبر مبارک پر اس چٹائی کے نشانات تھے آپ اللہ سے دعا کیجیے کہ اللہ تعالیٰ مسلمانوں پر خوشحالی کر دے، وہاں سیدوں کی طرح کو دیکھے اللہ نے اتنی بار عطا کی ہے اور ہمیں اللہ نے کچھ نہیں دیا. جناب نبی کریم صلی اللہ علیہ وسلم نے کیا فرمایا؟ فرمایا اے اللہ، انہوں نے اپنا بدلہ دنیا ہی کے اندر لے لیا لیکن میں اپنا بدلہ دنیا میں نہیں آخرت کے اندر لینا. پھر یہ دعا نبی علیہ الصلوۃ والسلام نے سکھلایا، اللہم لا عیش الا عیش الآخرة، یا اللہ دنیا کا عیش جائے لیکن ہم عیش کرنا دنیا کے اندر 60 سال عیش کرے گا، 70 سال عیش کرے گا، اس کے ساتھ ہی دوسرا انسان ہے جو کسی بیماری میں یا کسی اللہ کی طرف سے آزمائش کے اندر ہے، کسی مشکل کے اندر پھنسا ہوا ہے، ان دونوں کے دن اور رات برابر ہی گزر رہے ہیں، گزرتے اس سے بھی ہیں. ایک انسان نیچی کے اندر سو رہا ہے، نتحری پر سو رہا ہے، ایک انسان فٹ پر سو رہا ہے، کیا اس کی رات نہیں گزری جو فٹ پر سویا؟ رات اس کی بھی گزر گئی، لیکن جو بندے اللہ تعالیٰ کو راضی کر کر رات گزارتے ہیں ان کی رات کی بات کچھ اور ہوتی ہے. ایک بندہ ہے، اس کے پاس مال و دولت بہت ہے، مال و دولت بہت ہے، لیکن اللہ تعالیٰ پر ناراض کر کے رکھتا ہے. مال و دولت کسی گھر کی نہیں، کیوں اللہ تعالیٰ کو ناراض کرتے ہیں؟ اور ایک انسان مقبول ہے، اس کے پاس کچھ بھی نہیں ہے. اسی لیے حدیث پاک میں کیا فرمایا؟ ان الغنا من النفس. آپ تسلی میں کیا فرمایا؟ فرمایا دینا یہ نہیں ہے کہ تمہارے پاس سونے کے پہاڑ ہو، تمہارے پاس محلات ہو، تجارت تمہاری بڑی ہو. فرمایا ان الغنا من النفس کہ تمہارا دل بنی ہونا چاہیے، جیب بنی نہیں ہو. جیب بھری ہوئی ہے پھر بھی چھپا رہا ہے، جیب بھری ہوئی ہے. فقیر آتے ہیں بابا اللہ کے نام سے دے رہے ہیں، سرکاری آتے نہیں دے رہا، نہیں دیتا، خرچ نہیں کرتا. حضرت ابو بکر صدیق کیا تھے؟ نبی علیہ السلام والسلام نے فرمایا کہ اے ابو بکر، ایک بدلے کا وقت قریب ہے، جاؤ اموال جمع کر کے لیا. حضرت عمر رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ میں نے دل میں یہ سوچا کہ آج میں حضرت ابو بکر صدیق سے سبق لے جاؤں گا. گھر کے گئے حضرت عمر رضی اللہ تعالیٰ عنہ، جتنا مال تھا سارا نکالا، سب نکال کر آدھا کیا، آدھا گھر والوں کے لیے، آدھا تو رسول اللہ کی بات ہے. آپ نے پوچھا اے اللہ کیا لائے؟ جتنا مال تھا گھر میں آدھا گھر والوں کے لیے چھوڑ دیا اور آدھا آپ کے لیے جایا. پیچھے سے ابو بکر صدیق آ گئے، پوچھا یار اے ابو بکر تم کیا لائے میرے لیے؟ فرمایا رسول اللہ، اللہ اور اس کے نبی کو گھر چھوڑایا، باقی سب کچھ لے آیا. سب حضرت عمر نے فرمایا کہ مجھے اب یقین ہو گیا کہ میں ابو بکر صدیق سے آگے نہیں بڑھ سکتا. یہ حالت تھی، یہ گھر میں کس کو چھوڑا؟ اللہ اس کے نبی کو چھوڑا. اور سارا مال کس کے پاس کیا ہے؟ نبی علیہ السلام کو سلام کے پاس. یہ کیا ہے؟ ان الغنا من النفس کہ تمہارا نفس غنی ہونا چاہیے. اسی لیے اللہ والے کسی امیر کی امیری دیکھ کر کے نہیں رک رہے ہوتے، کسی بادشاہ کی بادشاہ دیکھ کر مروب نہیں ہوتے. میں نے اپنے شیخ حضرت والا حضرت کلارے کو دیکھا کہ حضرت بڑے بڑے امیر ہوتے تھے، لیکن حضرت جب جانتے تھے تو اچھے اچھے لوگوں کا پشان نکل جاتا. حضرت گئے حج، ایک دفعہ میں گیا ہردوئی تو حضرت کے پاس دو تاجر آئے دہلی سے، تو حضرت کیا چائے کا وقت مقرر تھا، چائے کا وقت مقرر تھا، اتنے بجے چائے ملے گی بس شام کو. تو پہلا دن میرا بھی تھا اور ان کا بھی پہلا دن تھا، تو حضرت نے ہم سب کو چائے پر بلا لیا. حضرت نے چائے پیتے پیتے فرمایا کہ دیکھو بھائی، صبح ناشتے کا وقت 7 بجے، دوپہر کو کھانے کا وقت 12 بجے، اور شام کو چائے کا وقت 4 اثر کے بعد، اور رات کے کھانے کا وقت 8 بجے. اگر اس سے دیر کرتی تو باہر جا کر کے کھا لینا، یہاں مت آنا، باہر جا کر کے کھا لینا، یہاں مت آنا. یہ کس کو مخاطب کیا؟ وہ جو دو آئے تھے اسلام کے لیے. اب وہ حضرت کا منہ دیکھ رہے، یا اللہ ہم کو دہلی کے اتنے مالدار. حضرت نے فرمایا مالداری ہوگی اپنے لیے، یا تو قانون کی شرح میں حاصل ہوگی. حضرت کیا ہے نہیں، تو میں اس وقت آؤ گے تو چائے ملے گی اتنے بجے، اس کے بعد آئے تو پھر چائے نہیں ملے گی، جاتا ہوٹل سے پی لینا. تو ہمارے ساتھ دادا کے خادم تھے، ابھی بھی ہیں لیکن اب کم آتے ہیں، یوسف صاحب. تو حضرت نے ان کو بھی بلوایا، والد صاحب بھی تھے ساتھ میں، سب کو بلا لیا حضرت نے. इनको भी बुलवाया, ये नहा रहे थे, तो इन्होंने खालिद से कह दिया हजरत से कहो मैं नहा रहा हूँ। तो खादिम ने कहा हजरत नाराज हो गए आपसे, जब वो निकल कर आए तो खादिम ने कहा कि हजरत आपसे नाराज हो गए, हजरत ने जब बुलवाया था क्यों नहीं आए, नहाना था तो पहले नहाना था, जब मालूम था कि मुलाकात का वक्त ये है तो आपने देर क्यों की। तो वो बेचारा डर गया और गलोच था, सीधा साधा था, यहाँ से सात वाली साहब ले गए थे, तो बेचारे ने जल्दी से सर साफ कराया, मुंह साफ कराए, तो उसने कहा कि चलो अब मैं जाता हूँ हजरत के पास। उन्होंने कहा हजरत जी मैं ऐसे मत जाना, पहले तहरीरी माफी नामा लिखो कि हजरत मुझसे गलती हुई, आज के बाद ये गलती नहीं होगी। फिर हजरत उस तहरीरी माफी नामे को मंजूर करेंगे जब जाकर माफी होगी। फिर सरकार में माफी नामा दफ्तर में जमा होगा, वो माफी नामा दफ्तर में जमा होगा। अगर दोबारा कोई गलती हुई और फिर पकड़ हुई तो हजरत आपकी साई निकल आएंगे, ये सादका सुधी से लेंगे। अगर सादका लेंगे फिर हुई है फिर दोबारा तहरीरी माफी नामा लिख कर حضرت شاہد گوہری صاحب بلکل رحمت اللہ علیہ فرما دیتے ہیں کہ حضرت والا حضور کو اللہ نے اتنا انتظام دیا کہ اگر بادشاہ سے بھی جائے تو آسانی سے کرا سکتے ہیں، بادشاہ سے بھی جائے تو آسانی سے کرا سکتے ہیں۔ جب حضرت یہاں تشریف لا سکتے لوگ دیکھتے تھے، اتنے بڑے بڑے بازار حضرت چاہے پیچھے گھوم رہے تھے، مرکزی گاڑیاں گاڑیاں لائنوں میں لگی ہوئی ہیں کہ حضرت اس پہ تشریف رکھتے
ہیں،
لیکن حضرت کے ولی محمد صاحب یہاں رہتے ہیں ماڈل کالونی کے اندر، وہ حضرت کے پرانے ساتھی میں سے، انہوں نے فرمایا آج لوگ دیکھ کر حضرت کو حیران ہوتے ہیں کہ بڑے بڑے دنیا دار حضرت کے آگے پیچھے گھومتے ہیں۔ فرمایا لیکن وہ وقت نہیں دیکھا کہ جب حضرت غریبی تھی، فرمایا حضرت صبح نکلتے تھے کس کے لیے، صرف قرآن کریم کے سکھانے کے لیے، ایک گاؤں میں جاتے ہیں لوگوں کو جمع کرتے قرآن کریم سکھاتے ہیں، ایک مکتب قائم کرتے ہیں، پھر آگے چلے جاتے ہیں۔ تو فرمایا پیدل جاتے تھے حضرت اور پیدل واپس آتے تھے۔ فرمایا لوگوں نے مشقت کے دن دیکھے نہیں، اب جب پینشن ملنے کا ٹائم آیا تو اب ہر آدمی دیکھتا ہے یار مرغیوں کے تو کیا عیش، پیروں کے تو کیا عیش ہے ان کے، تو دیکھو دنیا دار جو دنیا دار آگے پیچھے گھوم رہے ہیں۔ لیکن یہ پینشن کا حکم تھا حضرت، جیسے پر حدیث معرفے کے صاحب رحمۃ اللہ علیہ نے فرمایا کہ جب چلے تھے جب دام تھے تو چلے نہیں تھے، اور آپ چلے ہی چلے ہیں کھانے کے لیے ہاتھ نہیں ہے، کیونکہ حضرت شیخ جب رائے تشریف لائے تھے آخری بار تو حضرت کی جس پارکی میں حضرت بیٹھتے تھے اس کو کندھا دینے کے لیے علماء لائن میں لگتے تھے، دنیا دار تو دور کی بات ہے، علماء اس لائن میں کھڑے ہوتے تھے کہ حضرت کی پارٹی کو ہم کندھا دے دیں۔ تب حضرت نے فرمایا تھا فرمایا علیکم مینا، جب دانت تھے تو چنے نہیں تھے، آج جو کھگیا جاتے ہیں حضرت یہ چنا کھا رہے ہیں، لیکن اب دانت نہیں ہے کہ چنا کیسے کھا۔ لیکن پھر اللہ تعالیٰ آخرت اور انجام اللہ والعاقبت للمتقین، اللہ نے فرمایا دیکھو تقوا سے رہو گے تو انجام خیر کیا ہوگا، انجام تمہارے ہاتھ کے اندر، ڈرو گے نہیں، لا خوف علیہم۔ حضرت یہاں تک کہ مکہ معظمہ لے گئے، شیخ زید انہوں نے عشاء کی نماز پڑھی، جب حضرت نماز پڑھ کے آئے خادم کو فرمایا جاؤ کاغذ و قلم لاؤ، کاغذ قلم لا کر حضرت نے لکھوایا شیخ زید کے نام کہ آپ نے قرآن کی فلاح ہے جو آج پڑھی عشاء کی نماز میں، اس کے اندر آپ نے یہ غلطی کی ہے، اپنی غلطی کو تصحیح کر لیجیے اور اس کی دلیل لکھی ہے، فلاح کتاب کے اندر یہ موجود ہے۔ حضرت اس بات سے محروم نہیں ہوئے کہ 10 لاکھ کا مطلب شیخ زید کے پیچھے نماز پڑھ رہا ہے، جب 10 لاکھ نہیں بول رہے تو میں کس طرح بول رہا ہوں، حضرت نے فرمایا نہیں، عالم کی شان یہ کہ غلطی دے کے اسی وقت نصیب کر دے، اسی وقت نصیب کر دے۔ اور حضرت اس چیز کے اندر ایک ذرہ بھی میں نے حضرت کو کبھی نہیں دیکھا کہ حضرت نے کبھی ایک ذرہ اس کے اندر رکے، اسی وقت حضرت نشیر کر دیتے تھے۔ یہاں تک کہ حضرت کے بعد ایک دفعہ جب یہاں حضرت کے رچی میں تھے تو جن کے یہاں مہمان تھے، میزبان کے یہاں ایک بہت بڑے عالم نے حضرت نے پیغام بھجوایا کہ میں آپ سے ملنا چاہتا ہوں، وہ یہاں کے بہت بڑے عالم تھے، انہوں نے ہدیے میں کوئی چیز بھیج دی حضرت کو اور وہ میزبان نے لے کر رکھی۔ جب حضرت اٹھے سو کر کے عصر کے بعد تو میزبان نے لا کر کے دی کہ حضرت فلاں عالم کے پاس جن سے آپ ملنے کے خواہش مند تھے انہوں نے یہ ہدیہ بھیجا ہے۔ حضرت نے فرمایا آپ نے قبول کیسے کیا، آپ نے قبول کیسے کیا، हदिया मेरे नाम पर था, हुकुल आपने किससे किया? इसको अभी और इसी वक्त वापस दिला दीजिए, अभी इसी वक्त वापस दिला दीजिए। और फरमाया जाकर उन आलिम से कह दो मैं आपसे मिलने का मुस्ताक था, आपके हदिया का मुस्ताक नहीं था, आपसे मिलने का मुस्ताक था कि आपसे मिल लो, आपके हदिये का मुस्ताक नहीं था, हदिये की जरूरत नहीं है, हदिया अपने पास रखिए। जब अल्लाह ताला अपनी मिसबा अदा करते हैं तो फिर जबला भी ऐसे अदा फरमाते, जबला भी ऐसे अदा फरमाते। हजरत रहमतुल्लाह के मिजाज में क्या था? इस्तग़ला था। और हजरत रहमतुल्लाह के मिजाज के अंदर हद से ज्यादा आजी थी कि किसी को भी देख लेते थे उसके साथ बैठ जाते। और हजरत गंगोई फरमान ने वो इस्तग़ला अदा किया था कि एक दफा जानू जहाँ पढ़ा रहे थे हजरत, हजरत सो रहे थे, सामने से देखा पेट आ रहा, वहां का बड़ा जमीदार आ रहा है, हजरत ने जैसे ही देखा वो आ रहा है, हजरत दूसरी तरफ मुंह करके आग बंद करके लेट गए, हजरत दूसरी तरफ मुंह किया आग बंद करके लेट गए, ऐसे जैसे गया देखा ही ना। ये निशाने चलना जब अल्लाह ताला के दार दिल के अंदर जब सूरत जब सूरज निकल आता है तो चांद तारे को बहुत छुप जाते हैं, चांद तारे को बहुत छुप जाते हैं। जब अल्लाह ताला की निस्बत हासिल हो जाती है फिर इंसान को कुछ मालूम नहीं होता। अल्लाह ताला हमें की तोहफे पर हाल बना रहा हूँ।